الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون. صدق الله مولانا العظيم. گزشتہ مجلس سے ہماری جماعت کے سردار سید الطائفہ حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمت اللہ علیہ کے حالات واقعات ملفوظات ہم نے سننا شروع کیے ہیں. یہ بھی سنا تھا کہ حضرت مولانا رشید احمد صاحب گنگوہی رحمت اللہ علیہ، حضرت مولانا محمد قاسم صاحب نانوتوی رحمت اللہ علیہ، دونوں حضرت حاجی امداد اللہ صاحب سے بیعت ہو گئے اور حضرت گنگوہی کو 1266 ہجری میں اور حضرت نانوتوی کو 1282 میں مکہ المکرمہ میں خلافت اور اجازت حضرت کی طرف سے ملی. حضرت گنگوہی کو تھانہ بھون میں، حضرت حاجی امداد اللہ صاحب کو مکہ المکرمہ مدینہ المنورہ ہجرت کر کے جانے کا بہت شوق تھا، لیکن اللہ کے نیک بندے اللہ کے یہاں سے اشارہ ہوئے، استخارہ ہوئے، اس کے بعد ہی کوئی کام کرتے ہیں. 1276 ہجری کے اندر ہمارے ملک میں انگریزوں کا مکمل قبضہ جب 1857 میں ہو گیا تھا تو اس ملک کے لوگوں نے انگریزوں کے خلاف بڑی جنگ لڑی. اس جنگ کے موقع کے اوپر ان اللہ کے نیک بندوں نے انگریزوں کا جو مقابلہ کیا تھا، پھر ان کے اوپر خطرات شروع ہوئے. کچھ لوگ جو فسادی اور شریر قسم کے تھے وہ اپنے آپ کو بچانے کے لیے بے قصور لوگوں کا نام دے کر کے فسانے لگے، اور ایسی چیز دنیا میں آج بھی بہت عام ہے کہ جو فسادی شریر فتین ہوتے ہیں وہ خود کو بچانے کے لیے دوسرے بے قصوروں کا نام دے کر ان کو सजा में डलवा देते हैं। दूसरी बात ये भी थी कि इन अल्लाह के नेक बंदों को उस अंग्रेज हुकूमत के कायदे कानून की जानकारी नहीं थी। तीसरी बात ये थी कि ये हजरात रिश्वत लेने के आदि नहीं थे, रिश्वत देकर के काम करावे। लिहाजा 1857 के मौके के ऊपर हालात की वजह से हजरत हाजी इमदादुल्लाह साहब मुहाजिर मक्की रहमतुल्लाह अलैह ने भारत से मक्का की तरफ हिजरत कर ली और ये 1859 का वाकया है कि आप हिंदुस्तान को, भारत को छोड़ करके मक्कतुल मुकर्रमा चले गए और तकरीबन 41 साल तक आप मक्कतुल मुकर्रमा के अंदर मुकीम रहे और वहाँ की बरकत से अरब अजम लोगों को आपसे रूहानी फायदा हासिल करने का मौका मिला। अल्लाह वालों के यहाँ करामत कोई बड़ी चीज नहीं है, उनका तो हर काम ही करामत हुआ करता है, हर चीज उनकी करामत होती है। मक्कतुल मुकर जब हजरत यहां पर थे उस जमाने के अंदर आपके मुतालिक एक शख्स ने अजीब ख्वाब देखा कि अल्लाह के आखिरी नबी हजरत मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मुबारक जुब्बा हजरत हाजी साहब ने पहना हुआ है। हजरत मौलाना मोहम्मद कासिम साहब नानोतवी रहमतुल्लाह अलैह फरमाने लगे कि ख्वाब की ताबीर बिल्कुल जाहिर है कि शरीयत और तरीकत दोनों हजरत हाजी इमदादुल्लाह साहब के अंदर मौजूद है और आप शरीयत और तरीकत के लिबास के अंदर छुपे हुए हैं। उसी जमाने के अंदर जिक्र, तिलावत, इबादत का खूब मामूल था हिजरत से पहले। यहां पर भी रात को ईशा की नमाज के बाद हजरत पलंग पर जाकर के सो जाते थे तो सबको ऐसा लगता था कि हजरत ईशा की नमाज से फारिग होकर के सो गए, लेकिन जब मस्जिद से तमाम नमाजी चले जाते थे तो मौज़िन साहब से दरवाजा बंद करवा लेते और मस्जिद में मुसल्ला बिछा करके अल्लाह के जिक्र के अंदर मशगूल हो जाते थे, रात भर अल्लाह के जिक्र में रहते थे। लगता ऐसा था कि रात में चंद मिनट ही आराम करते हो, चूंकि जब कभी भी आंख खुली मौज़िन साहब ने देखा तो हजरत अल्लाह के जिक्र के अंदर मशगूल हुआ करते थे। ये है हमें अपने बड़ों से इखलास सीखना कि वो अल्लाह का जिक्र, तिलावत, अच्छे काम को छुपाने की कोशिश करते हैं और हमारे अंदर कमी ये है कि हम हमारे नेक आमाल लोगों पर कैसे जाहिर होवे और लोगों को कैसे पता चले हमारे आमाल, उसकी कोशिश में हम लगे रहते हैं। और ये अल्लाह के नेक बंदे रात भर जिक्र करके उसको छुपाने की कोशिश करते हैं और कहा कि रात दिन अल्लाह के सामने रोना, अल्लाह के सामने गिड़गिड़ाना, ये आपकी आदत और मामूल था। शेर पढ़ते थे, ए खुदा ई बंदा रा रुसवा मकुन, ए अल्लाह अपने इस बंदे को रुसवा मत करना। अल्लाह के नेक बंदे अल्लाह ताला से ऐसी दुआ करते हैं, हालांकि अल्लाह अपने नेक बंदों को इज्जत अता फरमाते हैं। اے خدائی بندرا رسوا مکن، اے اللہ اپنے اس بندے کو آپ رسوا مت کیجئے۔ بہرحال آپ مکہ المکرمہ چلے گئے اور مکہ المکرمہ کے اندر آپ نے مثنوی شریف کا سبق اور دوسرے دینی سلسلے حرمین میں جاری ہوئے، اور اس سے مکہ کے لوگوں کو، حج میں آنے والوں کو، عمرے میں آنے والوں کو، خود عرب کے لوگوں کو بھی بڑا فائدہ پہنچا۔ اس لیے آپ کو شیخ العرب والعجم کہا جاتا ہے کہ عربوں کے بھی شیخ اور جو نان عربی ہے ان کے بھی آپ بڑے شیخ ہیں۔ شادی نہیں کی تھی، مکہ المکرمہ جانے کے بعد پھر نکاح کے اسباب بنے۔ 21 رمضان 1282 ہجری میں آپ کا نکاح ہوا، جو اس زمانے کے اندر 125 روپے سے کچھ زائد مہر کے اوپر نکاح ہوا، اور مکہ میں بعض خادموں نے ایک مکان خرید کر کے آپ کے لیے ہدیہ دیا، حضرت وہاں پر قیام فرماتے تھے۔ بہت کمزور بدن تھا، بدن کے اندر گوشت بھی نہیں تھا، ایک دم دبلے پتلے آدمی، اس کے باوجود رات رات اللہ کی عبادت کرنا، رات رات اللہ کا ذکر کرنا اور بھوکے رہنا، یہ آپ کی عادت تھی اللہ کی رضا کے واسطے، اللہ تعالی کی خوشنودی کے واسطے۔ بالآخر 84 سال کی آپ نے عمر پائی، 84 سال 3 مہینے 20 دن اتنی عمر پائی، اور جمادی الاخرا کی 12 یا 13 تاریخ کو 1317 ہجری میں 1899 میں بوت کے دن فجر صبح صادق کے بعد فجر کی اذان کے وقت کے اوپر مکہ المکرمہ کے اندر آپ کا انتقال ہوا، اور جنت المعلی جو مکہ المکرمہ کا مشہور قبرستان ہے، جس میں ام المؤمنین حضرت خدیجۃ الکبریٰ رضی اللہ تعالی عنہا کی قبر مبارک ہے، اسی قبرستان کے اندر حضرت حاجی امداد اللہ صاحب رحمۃ اللہ علیہ کو دفن کیا گیا، اسی قبرستان میں حضرت مولانا رحمۃ اللہ صاحب کیرانوی رحمۃ اللہ علیہ، جنہوں نے یہاں پر انگریزوں سے بڑے مناظرے کیے تھے عیسائیت کو رد کرنے کے اوپر، ان کی قبر کے پڑوس کے اندر حضرت کی قبر مبارک بنی۔ زندگی کے اندر تقریباً 12 کتابیں آپ نے لکھی، اور 41 کے قریب آپ کے خلفائے کرام جن کو آپ نے اجازت دی بیعت کی، اور جو آپ کے خلیفہ بنے، وہ تقریباً 41 حضرات ہے۔ اس طرح مکہ المکرمہ ہجرت کر کے باقی زندگی آپ نے وہیں گزاری، اور وہیں پر آپ کا انتقال ہوا۔ حضرت حاجی صاحب نے مکہ المکرمہ جانے کے بعد اپنے وطن کی بھی فکر برابر جاری رکھی، اور فکر جاری رکھنے کی شکل یہ ہوئی کہ مکہ المکرمہ کے قیام کے دوران آپ بھارت کے اندر ایمان کی حفاظت کیسے ہو، دین کی حفاظت کیسے ہو، اس کے لیے خوب دعائیں کرتے تھے حرم کی سرزمین پر۔ اس زمانے میں طواف کی جگہ میں کنکر تھے، اور کچھ جگہ کے اوپر ماربل تھے، باقی پورے طواف کی جگہ پر کنکر تھے۔ وہاں سجدے میں رات کو دیر دیر تک اللہ کے سامنے روتے تھے، اور رو رو کر اللہ سے دعا کرتے تھے کہ بھارت کے اندر ایمان کی حفاظت ہو، کیونکہ اس زمانے میں سب سے بڑا خطرہ یہ تھا کہ انگریزوں کی جب حکومت قائم ہو گئی تو انہوں نے پورے ملک کے اندر عیسائی مذہب کی تبلیغ شروع کی، عیسائی دھرم کو پھیلانا شروع کیا، और ईसाई पादरी लोग पूरे देश के अंदर घूम घूम करके मुसलमानों को ईसाई बनाने की मेहनत कर रहे थे। बड़ा खतरा था, क्योंकि 1857 के विप्लव के मौके पर तकरीबन 55,000 उलमाए किराम शहीद कर दिए गए थे और पूरे मुल्क में ईसाई मजहब को ये लोग फैलाने की मेहनत कर रहे थे। अंग्रेजों की सरकार बन चुकी थी, इसीलिए हजरत को बहुत फिक्र थी कि मुल्क में ईमान की हिफाजत कैसे हो, इस्लाम की हिफाजत कैसे हो। और जो लोग वहां से हज उमरे में आते थे भारत से, उनके साथ आप मशवरे भी करते, मुजाकरे भी करते, उनकी रहनुमाई भी करते। आपकी फिक्रें और दुआओं की बरकत से अल्लाह ताला ने 1866 हिजरी के अंदर दारुल उलूम देवबंद कायम फरमाया। हजरत के वहां पर जाकर के अल्लाह के सामने रोने, गिड़गिड़ाने, अल्लाह के सामने आंसू मांग बहाने और हरम की सरजमीन के ऊपर इतने आंसू बहाए रो रो करके कि उसकी बरकत से दारुल उलूम देवबंद कायम हुआ। इससे ये समझ में आया कि भाई आदमी दूर रहकर की भी दीन की फिक्रें कर सकता है, दुआओं के जरिए, फिक्रों के जरिए, रहनुमाई मुजाकरों और मशवरों के जरिए दूर से भी आदमी दीन की फिक्रें कर सकता है। और एक मरतबा हमारे हजरत मुफ्ती महमूद साहब रहमतुल्लाह अलैह के खलीफा थे, जो कुछ अरसे रांदेर जामिया हुसैनिया के शेखुल हदीस भी रहे थे, मौलाना मुफ्ती जहीरुद्दीन साहब रहमतुल्लाह अलैह। हजरत ही ने उनको भेजा था रांदेर, तो वो उन्होंने सुनाया कि जब मैं देवबंद से हजरत से दुआएं करवा कर रांदेर आने के लिए रवाना हुआ तो मैं रो रहा था और मैं हजरत को कह रहा था कि बहुत दूर आप मुझे भेज रहे हैं गुजरात, कैसे मैं आपसे रूहानी फायदा उठाऊंगा। तो कहा हजरत ने रुखसत करते करते इरशाद फरमाया, भाई रूहानी रिश्ता और रूहानी ताल्लुक और रूहानी फैज ऐसी चीज है कि उसमें दुनियावी फासले माने और रुकावट बनते नहीं है। दुनियावी फासले और दुनियावी दूरी रुकावट बनती नहीं है, आदमी दूर से भी रूहानी फैज हासिल कर सकता है। ये इस मुबारक सिलसिलों की ये बरकत और कड़ी है। तो आप सोचिए कि हजारों किलोमीटर दूर मक्कतुल मुकर्रमा में रहकर के भारत में, हिंदुस्तान में ईमान की हिफाजत, दीन की हिफाजत, इस्लाम और मुसलमान की हिफाजत के लिए आपने अल्लाह के सामने कितनी दुआएं की और गिड़गिड़ाए, जो इस वक्त मुल्क में ईमान, इल्म, दीन, दावत, खानकाहें, ये जो सारी इस वक्त बहार नजर आ रही है, उसमें हजरत हाजी साहब के मक्का की दुआएं और मक्का के आंसुओं का भी बड़ा हिस्सा है। इनकी दुआ और फिक्रों की बरकतें इस वक्त पर हमें यहाँ पर नजर आ रही है। ये अल्लाह के नेक बंदों का हाल और मामला है। आप मसनवी शरीफ का सबक हरम में देते थे। अल्लामा जलालुद्दीन रूमी रहमतुल्लाह अलैह की जो मसनवी है, बड़े पुरतासीर अंदाज में कहते हैं कि उस जमाने में एक मरतबा तुर्की कुस्तुनतुनिया के एक बहुत बड़े शेख, शेख असद आफिंदी, जो अल्लामा जलालुद्दीन रूमी रहमतुल्लाह अलैह के खानदान से थे, वो हरम आए हुए थे और हजरत का मसनवी का सबक चल रहा था। बड़े जबरदस्त आलिम थे। उस वक्त हजरत हाजी साहब का मसनवी शरीफ का सबक चल रहा था और उर्दू जबान के अंदर हजरत उस मसनवी का सबक दे रहे थे। तो शेख असद आफिंदी हालांकि उर्दू जबान बिल्कुल नहीं जानते थे, लेकिन वो हजरत की मजलिस में बैठे और देर तक हजरत की तकरीर से फायदा उठाते रहे। तो किसी ने पूछा कि शेख असद उर्दू समझते तो बहुत अच्छा होता, ये तो उनको उर्दू समझ में नहीं आती। उस पर हजरत हाजी साहब ने फरमाया, जिसका हासिल ये है कि रूहानी फायदा उठाने के लिए जबान और भाषा जानना जरूरी नहीं है, रूहानी फायदा हासिल करने के लिए बोलने वाले जिस जबान में जिस भाषा में बोल रहा है उसको जानना जरूरी नहीं है। बहुत सी मर्तबा दिल से जो रूहानी ताकत होती है उससे भी बड़ा फायदा होता है, चाहे बोलने वाले की जबान समझ में बिल्कुल न आती हो। उसके बाद हजरत ने मसनवी के चंद अशआर खास अंदाज में पढ़े तो शेख असद आफिंदी पर हाल तारी हो गया, ऐसा उनकी हालत हो गई। बहरहाल असल चीज है रूहानी फैज जो दिल से दिल में चलता है। इसलिए आपको मालूम है कि हजरत जिब्राइल अमीन ने आकर गारे हीरा में हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के सीने से सीना लगा करके आपको जोर से दबाया था, जोर से भींचा था। इसलिए जब किसी अल्लाह वाले से मिलो तो हमारा दिल उनके दिल के साथ लगे, उसकी कोशिश करो ताकि उनके दिल में अल्लाह की मोहब्बत, अल्लाह की मारिफत, अल्लाह का इश्क, अल्लाह का जिक्र और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत के जो अनवार है वो हमारे दिल के अंदर भी अल्लाह ताला पहुंचा देवे, हमारे दिल में मुंतकिल फरमा देवे, इसकी कोशिश करनी चाहिए। हमारे हजरत मुफ्ती मामू साहब रहमतुल्लाह अलैह अखीरी जिंदगी में हाल ये हो गया था, यहां भी और इंग्लैंड में जो हजरत का तवील कयाम एक सात महीने का उस जमाने में रहा था, वहां के जो उलमा उन्होंने भी मुझे बाद में सुनाया और यहां तो हमने खुद बार बार मुशाहदा किया कि जो भी मिलने आवे और हजरत को गले लगे तो उस वक्त हजरत फौरन अल्लाह 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 इस तरह पढ़ते थे और सामने आने वाले और दिल लगाने वाले फौरन महसूस करते थे, उनको अंदाजा होता था कि अल्लाह अल्लाह का जिक्र और उसकी नूरानियत और रूहानियत हमारे दिल के अंदर ट्रांसफर की जा रही है, हमारे दिल में पहुंचाई जा रही है और हमारे दिल में अल्लाह का जिक्र जमाया जा रहा है। तो ये रूहानी चीज होती है और उसी को हमें हासिल करने की मेहनत करनी है। हजरत हाजी इमदादुल्ला साहब रहमतुल्ला अलैह ऐसे बाकायदा दरसे निजामी सिहाय सित्ता पढ़ करके आपने कोई बाकायदा आलिम होने की सनद हासिल नहीं की थी, लेकिन अल्लाह मिश्कात शरीफ तक तो आपने पढ़ा था और भी दूसरी अहम अहम किताबें आपने पढ़ी है, लेकिन अल्लाह ताला ने आपको लदुन्नी इल्म अता फरमाया था, अपने यहां से गैबी उलूम अता फरमाए थे। देखो ये भी एक नुक्ता है कि अंबियाए किराम अल्लाह के नबी रसूल वो दुनिया में जाहिर में किसी उस्ताद से इल्म हासिल नहीं करते, लेकिन अल्लाह ताला उनको गैबी उलूम से नवाजते हैं। मा कुंत तदरी मल किताब वलल ईमान वलाकिन जालनाहु नूरा नहदी बिही मन नशाउ मिन इबादिना, के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जाहिर में दुनिया में आपने किसी उस्ताद से इल्म हासिल नहीं किया, लेकिन अल्लाह ताला ने डायरेक्ट आपको इल्म अता फरमाया। इस तरह अल्लाह के नेक बंदे हुआ करते हैं कि जिनको अल्लाह ताला लदुन्नी रूहानी उलूम अता फरमाते हैं। तो एक मरतबा किसी ने हजरत मौलाना मोहम्मद कासिम साहब नानोतवी रहमतुल्लाह अलैह को सवाल किया। मौलाना मोहम्मद कासिम साहब नानोतवी बहुत बड़े आलिम, पहाड़ जैसा उनका इल्म, शायद उनके इल्म के सामने हिमालय पहाड़ भी छोटा पड़े, ایسا اللہ نے ان کو علم عطا فرمایا تھا حضرت مولانا محمد قاسم صاحب نانوتوی رحمت اللہ علیہ کو. ایک مرتبہ ایک آدمی نے سوال کیا کہ کیا حضرت حاجی صاحب باق عالم بھی تھے؟ تو حضرت نانوتوی رحمت اللہ علیہ نے فرمایا کہ عالم ہونا کیا معنی؟ اللہ کی ذات پاک نے آپ کو عالم گر بنایا ہے. اللہ کی ذات پاک نے آپ کو عالم گھر بنایا ہے. بس یہ چیز ہے کہ آدمی جب اچھی پاکیزہ زندگی گزارتا ہے, تقویٰ حاصل کرتا ہے, اللہ کے ساتھ تعلق کو مضبوط کرتا ہے, تو اللہ تعالیٰ اس کو غیبی علم عطا فرماتے ہیں. اور یہ تو بھائی طے شدہ بات ہے, حدیث میں بھی اس کا مضمون آیا ہے کہ جتنا علم تمہارے پاس ہے اس علم پر عمل کرو, تو جو علم جانتے نہیں ہیں وہ علم اللہ تمہیں عطا کریں گے. جو علم تمہارے پاس ہے اس پر عمل کرو, تو جو علم تم جانتے نہیں ہو وہ اللہ تعالیٰ تمہیں عطا فرمائیں گے. اسی لیے آپ دیکھیں گے بہت سے اللہ کے نیک بندے شریعت کا علم ان کے پاس ضروری ہے, جتنا ضرورت کے بقدر ہو اتنا علم ہے, لیکن اللہ سے تعلق اور تقوی اور اللہ والوں سے تعلق, اللہ والوں کی صحبت اور اپنے آپ کو غلط اور حرام اور مشتبہ سے بچانا, وہ باقاعدہ آج کی زبان میں سندی مولوی نہیں ہوتے, لیکن اس کے باوجود آپ ان کی باتیں سنو اور ان کی مجلس سنو تو عجیب عجیب بات دین کی اللہ تعالیٰ ان کی زبان سے جاری فرماتا ہے, ان کی زبان سے عجیب عجیب باتیں نکلتی ہیں. تو یہ اس چیز کی برکت ہے کہ جتنا علم حاصل کیا اس علم پر عمل کی یہ برکت ہوا کرتی ہے. اللہ مجھے آپ کو اس کی سعادت عطا فرمائے. اور حضرت کے حالات میں لکھا ہے کہ ہر ایک ملنے والے سے بہت خوشی خوشی ملتے تھے, ہر ایک سے. اور یہ نبی کریم صلی اللہ علیہ وسلم کی پاکیزہ سنتوں میں ہے کہ آپ کے پاس کوئی ملنے کے لیے آوے تو مسکرا کر کے اور خوشی کے ساتھ ملنا چاہیے. اور حضرت حاجی صاحب اس کے اوپر عمل کرتے تھے, ہونٹوں کے اوپر خوشی رہتی تھی, مسکراہٹ رہتی تھی, اس انداز کے اندر آپ جو ہے ملاقات کرتے تھے. اور سنت کی اتباع یہ تو آپ کی عادت تھی. اور میرے دینی بھائیوں اصل چیز ہے سنت کی اتباع, کہ سنت والی ہماری زندگی ہو جائے. دیکھو ایک بات یاد رکھو کہ ہر سنت پر میں اور آپ عمل نہیں کر سکتے, دھیان سے سنو میری بات کو, ہر سنت پر میں اور آپ عمل نہیں کر سکتے, لیکن اپنی زندگی کا ہر کام سنت کے مطابق کر سکتے ہیں. یہ فرق سمجھنے کی ضرورت ہے. بعض لوگ دعاؤں میں بھی ایسی دعا مانگتے ہیں, اے اللہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی ہر سنت پر مجھے عمل کرنے والا بنا دیجئے. یہ ذرا دعا بدلنے کی ضرورت ہے. یوں کہو دعا میں جو ہم نے ہمارے بڑوں سے سیکھا, دعا میں کیا دعا مانگنے کی, کہ اے اللہ میری زندگی کا ہر کام حضرت نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے مطابق بنا دیجئے. اور اس کے لیے کرنا یہ پڑے گا کہ جن کتابوں میں سنتیں لکھی ہوئی ہوتی ہے وہ کتابیں ہمیں گھر میں رکھنی پڑے گی, اس کو بار بار پڑھنا پڑے گا اور پڑھ پڑھ کے اس کے مطابق زندگی کو بنانا پڑے گا, تب جا کر کے زندگی سنت کے مطابق ہو جائے گی. تو بہرحال اتباع سنت وہ حضرت حاجی صاحب کی عادت بنی ہوئی تھی. کیونکہ سنت عادت بن جاوے نے یہ اللہ کی بہت بڑی نعمت ہے. اللہ آپ کی اور میری ایسی زندگی بنا دیوے کہ سنت ہماری عادت بن جاوے. جیسے مثال کے طور پر مسجد آئے तो चाहे मोबाइल पर बात करते करते आए, लेकिन बेइख्तियार हमारा दाहिना पैर जमणा पग ही मस्जिद में आवे, तो समझ जाओ कि सुन्नत आदत बन चुकी है। खाने बैठे कितनी गफलत में, बात करते करते बोलते बोलते, लेकिन पहले सीधा हाथ ही खाने पर जाता है, तो समझो कि सुन्नत आदत बन गई है। इस तरह जिंदगी के हर काम में सुन्नत हमारी आदत बन जावे, उसकी हमें कोशिश, दुआ और फिक्र करनी है। हजरत मुजद्दिद अल्फिसानी रहमतुल्लाह अलैह के हालात में है बड़ी बात कि आखिर वक्त में जब आप बेहोश हो गए और सख्ता तबीयत पर तारी हो गया, उस जमाने के अंदर जब कपड़े बदलवाने की जरूरत पड़ती थी तो जो खुद्दाम खिदमत करने वाले कपड़े बदलवाते थे, अगर जरा सी गफलत से पहले जो है दाहिने पैर से कपड़ा निकाला, इजार निकाली, या पहनाते वक्त पर गफलत में बाएं पैर में इजार पहनाने गए, तो उस बेहोशी की हालत में भी हजरत पैर झटक देते थे, बेहोशी में भी पैर झटक देते थे कि भाई सुन्नत ये है कि निकालते वक्त पहले दाबी तरफ से निकालो और पहनते वक्त पर पहले दाहिनी तरफ से पहनो, ये आदत बन जानी चाहिए। मसलन आप वुजू करने बैठे तो स्वेटर निकाला, अब स्वेटर पहन रहे, तो आदत ऐसी बन जावे कि पहले जमणा हाथ हम स्वेटर में दाखिल करें, बाद में दाबा हाथ हम स्वेटर में दाखिल करें, ऐसी आदत बन जावे, मिजाज बन जावे, तबीयत बन जावे, बस उसकी कोशिश और उसकी दुआ करनी। और दूसरी बात ये कि खसे अखलाक रजीला से नफरत हो गई थी, यानी जितनी बुरी आदत है, गीबत, हसद, बदनजरी, बदगुमानी, तकब्बुर, उससे तबीयत ही में नफरत हो गई थी, कुदरती आप करते ही नहीं थे। और ये दुआ मसनून दुआओं में है, आप भी इसकी दुआ मांगो, इंशाल्लाह उसकी बरकत नजर आएगी। दुआओं में एक दुआ है नबवी दुआओं में, اللهم حبب إلينا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والعصيان وجعلنا من الراشدين। अल्लाह ईमान को हमारे दिलों के अंदर महबूब बना दीजिए। और ईमान बोल करके मफहूम यहाँ पर है पूरा दीन करने के काम, अच्छी आदतें, सुन्नत और शरीयत के तरीके, कि अल्लाह इसको हमारे दिल के अंदर महबूब बना दीजिए। वज़ैनहु फी क़ुलूबिना, उसको हमारे दिलों की रौनक बना दो, दिलों की डेकोरेशन बना दो। आज लोग अपने जाहिर को कैसी कैसी जीनत से चमकाने की कोशिश करते हैं, ये है दिल को जीनत वाला डेकोरेट बनाना, खूबसूरत बनाना। वज़ैनहु फी क़ुलूबिना वकर्रिह इलैना अल-कुफ्र वल-फुसूक वल-इस्यान, अल्लाह कुफ्र को, नाफरमानी को और गुनाह को उसको हमारे दिलों के अंदर नापसंद और नफरत की चीज बना दीजिए। ये मकाम हासिल हो जाए, समझो अल्लाह की तरफ से बहुत बड़ी नेमत मिल गई कि नेकी, अच्छे काम और सुन्नत हमारी तबीयत और आदत बन जावे, और गुनाह और बुराई उससे नफरत हमारी तबीयत और आदत बन जावे, ये अल्लाह के नेक बंदों की खूबी होती है। इसके लिए ये दुआ मांगने का एहतमाम करो, करोगे ये दुआ इसको याद कर लो। اللهم حبب إلينا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والعصيان وجعلنا من الراشدين। अल्लाह आपकी बरकत से मुझे भी ये कैफियत अपने फजल व करम से अता फरमावे। حضرت اتنے اونچے مقام پر ہونے کے باوجود کبھی کبھی فرماتے تھے مریدوں کو میرے پاس کچھ نہیں ہے، البتہ اللہ کی ذات سے امید ہے کہ تم لوگوں کے وسیلے سے میری بھی نجات ہو جائے گی۔ کیسے یہ اللہ کے نیک بندے ہوا کرتے تھے کہ میرے پاس کچھ نہیں ہے، تم لوگوں کے وسیلے سے میری بھی نجات ہو جائے گی۔ حضرت مولانا رحمت اللہ صاحب کیلانوی رحمت اللہ علیہ کا وہاں سرکار میں اچھا تعلق تھا، چونکہ یہاں انہوں نے انگریزوں کے سامنے مناظرے کیے تو انگریزوں نے وارنٹ چھوڑا اور حضرت کو یہاں سے فرار ہونا پڑا۔ تو کیرانا سے، یہ دلی کے قریب ہے کیرانا، بہت سے لوگ اب تو جانتے ہیں اس گاؤں کو، تو کیرانا سے آپ جو ہے سورت آئے اور سورت سے آپ مکہ المکرمہ تشریف لے گئے حضرت مولانا رحمت اللہ صاحب کیرانوی رحمت اللہ علیہ۔ اس زمانے کے اندر پادری فنڈر بڑا عیسائی پادری تھا، وہ دنیا میں جا جا کر مناظرے کا چیلنج کرتا، عیسائیت کو پھیلاتا۔ یہاں مولانا کے سامنے مناظرے میں ہار گیا تو یہاں سے یہ قسطنطنیہ گیا تھا استنبول، تو وہاں اس زمانے میں یہ سعودی سرکار نہیں تھی، یہ پہلی ورلڈ وار سے پہلے کا واقعہ ہے، پہلے وشو یدھ سے پہلے۔ تو اس وقت کے اوپر پورا اس وقت کا سعودی عرب یہ ترکی کی خلافت عثمانیہ میں آتا تھا، عثمان امپائر میں آتا تھا۔ تو وہاں ترکی سے بادشاہ نے حرم کے علماء کو خط لکھا کہ یہاں عیسائی پادری آیا ہے، اس کے مقابلے کے لیے کسی عالم کو بھیجو حرم سے۔ تو حرم کے علماء نے حضرت مولانا رحمت اللہ صاحب کو بھیجا کہ ایک ہندی عالم ہمارے یہاں ہے جو حرم میں بھی عیسائیت کے باطل ہونے پر درس دیتے۔ حضرت مولانا پہنچے، پادری فنڈر تو بھاگ گیا، لیکن اس زمانے کی خلافت عثمانیہ کے بادشاہوں سے مولانا رحمت اللہ صاحب کے بڑے اچھے تعلقات ہو گئے۔ پھر حجاز ریلوے بنائی تھی، استنبول سے لے کر کے وہ حرم تک آتی تھی، تو ریلوے بھی اس زمانے میں قائم کی تھی۔ تو ایک زمانے کے اندر خلیفہ یعنی عثمان امپائر کے امیر بادشاہ وہ حرم آئے ہوئے تھے، تو حضرت مولانا رحمت اللہ صاحب نے، چونکہ حضرت حاجی صاحب ان کے پیر ہوتے تھے، بہت درخواست کی کہ میں بادشاہ کے سامنے آپ کا تذکرہ کر دوں، آپ کا وہ معتقد ہو جائے گا۔ تو حضرت نے فرمایا کہ نہیں بھائی نہیں، اگر بادشاہ کے سامنے آپ تذکرہ کرو گے تو بہت تو میرا معتقد ہوگا، عقیدت مند بنے گا، لیکن میں اس کو پسند اس لیے نہیں کرتا ہوں کہ دیکھو اللہ والے مریدوں کی کیسے اصلاح کرتے ہیں، کہ آپ کا وہ معتقد ہے، مولانا رحمت اللہ صاحب کو حضرت نے فرمایا کہ وہ آپ کا معتقد ہوا تو اس کا نتیجہ یہ نکلا کہ سلطان اور بادشاہ کے قرب کی وجہ سے بیت اللہ سے آپ کی دوری ہو گئی۔ اور ایسا ہوتا ہی ہے کہ جب دنیاوی عہدوں اور دنیاوی بڑوں کی آدمی سے تعلقات بڑھ جاتے ہیں تو اللہ اور اللہ کے گھر سے جیسا تعلق ہونا چاہیے اس میں کچھ نہ کچھ کمی آ ہی جاتی ہے، تو اس لیے میں پسند نہیں کرتا ہوں۔ پھر حضرت نے آگے عجیب بات فرمائی، وہ سننے کی ہے، لیکن آپ کہتے ہیں کہ وہ عادل بادشاہ ہے، انصاف والے بادشاہ ہے، اور حدیث میں آتا ہے کہ عادل بادشاہ کی دعا قبول ہوتی ہے، تو آپ اتنا کرو کہ میرے لیے بادشاہ سے دعا کروا دینا۔ دیکھو کیسے ہوتے اللہ والے۔ پھر تھوڑی دیر کے بعد کہنا فرمانے لگے کہ بھائی اتنے بڑے بادشاہ سے کہ 1/3 دنیا کے اوپر جس کی سرکار ہو، خلافت عثمانیہ پونی دنیا، آپ ایک سلس ایک تہائی سے آدھی دنیا پر خلافت عثمانیہ کا غلبہ اور تسلط تھا، تو کہا اتنے بڑے بادشاہ سے ایک درویش اور فقیر کے لیے دعا کرنے کے لیے کہنا بھی مناسب نہیں۔ دیکھو حضرت کیا فرما رہے ہیں، آداب حکومت اور سلطنت کے خلاف ہے. اسی لیے میں تم کو ایک طریقہ بتاتا ہوں کہ آپ بادشاہ کے دربار میں جب جاؤ تو میرا سلام ان کو کہہ دینا. تو جب جواب میں وعلیکم السلام کہیں گے تو یہ میرے حق میں دعا ہو جائے گی. کیسے تھے یہ اللہ کے نیک بندے. اس لیے کہ سلام مکمل دعا ہے, اس میں تین دعا ہوتی ہے, السلام علیکم ورحمۃ اللہ وبرکاتہ, سلامتی کی دعا, رحمت کی دعا, برکت کی دعا. تو توازو بھی دیکھو. حالانکہ وہ اگر بادشاہ تھے خلافت عثمانیہ کے تو حضرت حاجی صاحب اس زمانے میں پورے عالم کے روحانی بادشاہ تھے, اتنا اونچا مقام تھا. لیکن کتنی توازو کہ میرا سلام کہہ دینا, وہ جواب میں وعلیکم السلام کہیں گے تو میرے لیے دعا ہو جائے گی. رمضان قریب آ رہی ہے تو رمضان کے متعلق حضرت حاجی صاحب کا معمول سنو. ہمیں بھی اللہ ہماری رمضان کی راتیں ایسی بنانے کی توفیق عطا فرمائے. کہا کہ رمضان میں حال یہ تھا کہ پوری رات نفل نمازوں میں اور قرآن سننے میں لگاتے تھے. پوری رات رمضان کی بالکل سنا نہیں ہوتا تھا. حافظ عبداللہ پنجاب کے ایک بزرگ تھے, وہ تراوی میں روزانہ حرم شریف میں حضرت حاجی صاحب کو سنانے کے لیے 7-8 پارے تراوی میں پڑھتے تھے. روزانہ 7-8 سپارے تراوی میں پڑھاتے تھے. اب اندازہ لگاؤ کہ رمضان میں تراوی ہی میں 7-8 قرآن پورے ہو گئے, اور آج ہمیں 1.25 کی تراوی باری بڑھتی ہے, اور یہ اللہ کے نیک بندے 7-8 سپاروں کی تراوی. اللہ ہمیں رمضان میں نفلوں میں تراوی میں پورے شوق سے قرآن سننے کی توفیق عطا فرمائے. آدھی رات ہو جاتی تھی, اس کے بعد شیخ حسن عرب وہاں حرم میں نفل میں قرآن پڑھتے تھے تو حضرت وہاں جاتے اور ان کے پیچھے قرآن سنتے. پھر حافظ عبد الحمید صاحب باب الرحمہ جو حرم میں ہیں وہ تہجد کی نماز میں حضرت کو قرآن سناتے. تہجد کی نماز نفل با جماعت مختصر جماعت کے ساتھ پڑھتے, اور تہجد میں 6 سپارے روزانہ پڑھتے تھے. 6 سپارے تہجد میں, آپ سو تو 8 سپارے تراوی میں اور 6 سپارے تہجد میں, تو 14 سپارے تو نماز میں سنے, اور اس کے علاوہ بیچ میں نفل میں جو سنتے وہ الگ بات. ایک دن ایسا ہوا کہ حضرت کی طبیعت ٹھیک نہیں تھی, حضرت حاجی صاحب نے کھانا بھی نہیں کھایا, تو حافظ صاحب نے تراوی میں قرآن کم پڑھا. جب 2 رکعت پر سلام پھرایا تو حضرت حاجی صاحب حافظ صاحب کو پوچھنے لگے, حافظ صاحب طبیعت کیسی ہے؟ حالانکہ حضرت بیمار تھے. حضرت کی رعایت میں انہوں نے تراوی میں کم قرآن پڑھا, تو حضرت سلام پھراتے پوچھنے لگے, حافظ صاحب طبیعت کیسی ہے, آج کیوں کم پڑھا تم نے؟ تو حافظ صاحب نے کہا, حضرت آپ کے خیال سے کہ آپ بیمار ہیں اسی لیے. تو کیا جواب دیا؟ فرمانے لگے کہ میں تو جب قرآن سننے لگتا ہوں تو کچھ بھی معلوم نہیں ہوتا, بیماری کمزوری کچھ بھی معلوم نہیں ہوتا, اور یہ جی چاہتا ہے کہ یہ آواز قرآن کی برابر آتی رہے, اور جب تک آواز رہتی ہے اس وقت تک مجھے کمزوری کا پتہ بھی نہیں چلتا ہے. کیسے اللہ کے نیک بندوں کو قرآن سے محبت ہوگی. اللہ قرآن مجید سے ایسی محبت اور ایسا عشق ہمیں عطا فرمائے. ان لوگوں کی بیماری کا علاج قرآن اور نماز میں تھا, اور ہم لوگ بیماری کے نام پر نماز کم کر ڈالتے ہیں, تکفیف کر ڈالتے ہیں. خیر حدیث شریف میں فضیلت ضرور موجود ہے, تندرستی کے زمانے میں عبادت کرو, بیماری میں نہ کر سکو تو اللہ اجر عطا فرماتے ہیں, وہ فضیلت ہے روایت میں اپنی جگہ کے اوپر. لیکن اللہ کے نیک بندوں کا یہ حال دیکھو. حضرت مولانا عبید اللہ صاحب بلیاوی رحمت اللہ علیہ نظام الدین مرکز پر ہوا کرتے تھے, بخاری شریف بھی پڑھاتے تھے, मैंने खुद अपने बचपन में हजरत को बहुत करीब से देखा। मेरे मरहूम भाई आपके खादी में खास रहे, 1983 में हजरत का गुजरात का दौरा हुआ था, दाभिल जामिया में पूरे गुजरात का इज्तिमा हुआ था, तो उसमें हजरत मौलाना उबैदुल्ला साहब रहमतुल्लाह अलैह निजामुद्दीन से तशरीफ लाए थे और हमारे यहाँ दारुल हिफ्स के तलबा जो बिल्डिंग में रहते हैं उसका इफ्तिता भी हजरत ही ने किया था। तो अखीरी जिंदगी में ये घुटने बिल्कुल हजरत के खत्म हो गए थे, बिल्कुल चल नहीं पाते थे। दो मजबूत शागिर्द दोनों तरफ कंधे पे हाथ देकर के हजरत को उठा के लेके चलते थे, इतने कमजोर। लेकिन ये तो सब ने देखा, अभी तक देखने वाले मौजूद हैं। नमाज का वक्त हुआ, तहज्जुद का, फर्ज का, वाबीन का, तो हजरत को वजू कराते और दो आदमी खड़ा कर देते। जैसे ही खड़ा करके अल्लाह अकबर के नियत बांधी, वो घुटने की कमजोरी कहाँ गई वही किसी को पता नहीं। आधा आधा घंटा, पौना पौना घंटा नमाज में खड़े और इत्मीनान से पढ़ते जा रहे, नमाज भी पढ़ते जा रहे, सलाम फिराने तक कुछ खबर ही नहीं कि क्या हुआ, कैसी इन लोगों की नमाजें हुआ करती थी। अल्लाह हमें भी ऐसी नमाज अता फरमाए, जैसे वो हदीस में वाकिया मौजूद है ना, वो सहाबी को तीर लगा, को तीर लगा था, फिर भी नमाज चालू, उनको पता ही नहीं कि तीर लगाए और खून निकल रहा है, कुछ पता ही नहीं, अजीब कैफियत तारी हो गई। अल्लाह ऐसी नमाज इस्तिगरा की कैफियत वाली हम सबको अता फरमावे। और इस तरह जो है हजरत हाजी साहब रहमतुल्लाह अलैह की मुबारक जिंदगी, ये अल्लाह के नेक बंदे हैं, अल्लाह हमें उनके नक्श कदम के ऊपर चलाए, आखिरत के अंदर उन लोगों की जमात में अल्लाह हमारा हश्र नश्र फरमाए। हजरत के कुछ अहम मलफूजात है, वो इंशाल्लाह जुमा की मजलिस में सुनाएंगे। अल्लाह ताला हम सबको इन औलिया किराम के नक्श कदम पर दुनिया में चलावे और आखिरत में इनकी मुबारक जमात में अल्लाह मेरा आपका हशर नशर फरमावे। इशराक का वक्त हो गया।